الحمد للہ رب العالمین والصلاۃ والسلام علی رسول اللہ وعلی آلہ وصحبہ اجمعین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی۔ توحید اور شرک کا ٹاپک چل رہا تھا، اس کے اندر ایک کلاس کے اندر تو ہم لوگوں نے کور کر لیا تھا شرک اکبر اور اس کی وہ فارمز جن کا زیادہ تر تعلق نان مسلمز کے ساتھ۔ پھر اس کے بعد نیکسٹ ٹائپ کی طرف آئے تھے جو شرک اصغر، ہم تو خود اپنی مرضی سے اسے کہہ رہے ہیں کہ چھوٹا شرک ہے، شرک شرک ہے اللہ تعالیٰ کے نزدیک۔ تو لاسٹ ٹائم والی جو کلاس تھی اس کے اندر ہم نے ڈسکس کیا تھا ان آیات کو یا ان احادیث کو جمع کر کے کہ جن کا تعلق تھا شرک محبت کا، شرک فی الحب۔ اس کے اندر بتایا تھا کہ قرآن کی وہ جو آیت تھی جس کے اندر اللہ تعالیٰ نے کہا تھا وَمِنَ النَّاسِ مَن يَتَّخِذُ مِن دُونِ اللَّهِ أَنْدَادًا يُحِبُّونَهُمْ كَحُبِّ اللَّهِ، لوگوں میں سے کچھ ایسے بھی ہیں جو اللہ کو چھوڑ کے اور بہت ساری چیزوں کو اللہ تعالیٰ کے مد مقابل بنا دیتے ہیں اور وہ محبت کرنا شروع ہو جاتے ہیں ان سے جو محبت اللہ کے ساتھ ہونی چاہیے تھی۔ اس کو پڑھا تھا اور اس کو ایکسپلین بھی کیا تھا میں نے اپنی طرف سے۔ اس کے اندر بتایا تھا کہ اپنے پرسنل ذات، اپنی خواہشات، ان کا بھی ذکر ہو سکتا ہے، کوئی اور پرسنالٹی آپ کو بہت پسند ہے وہ بھی ہو سکتا ہے، وہ کوئی لیڈر بھی ہو سکتا ہے، وہ آپ کے اپنے پرسنل فیلڈ ایمبیشنز بھی ہو سکتے ہیں، ان کا تعلق آپ کے ملک کے ساتھ بھی ہو سکتا ہے، اپنے کیریئر کے ساتھ بھی تعلق ہو سکتا ہے، اینی تھنگ، مال و دولت سے بھی تعلق ہو سکتا ہے، کوئی چیز جس کا وہ لیول مل جائے جسے جو لیول اللہ کا ہونا چاہیے، تو یہ اسی چیز کا شرک ہو جائے گا۔ اور اس کے ڈیمانڈ یا اس کا تقاضا یا ان چیزوں کے بارے میں کیا بتایا تھا آپ کو، جس کو آپ بہت پسند کرتے ہیں اس کی صرف کہی بھی بات کے اوپر عمل کرنا ضروری نہیں ہوتا، بلکہ اس کی پسند ناپسند کو انسان بغیر اس کے کہے خود بخود اپنے آپ کو اس طرح ڈھال دیتا ہے، چینج کر لیتا ہے، موٹیویٹنگ فیکٹر وہ بنتا ہے۔ یہ ہے وہ لیول جو اللہ تعالیٰ کے ساتھ ہونا چاہیے تھا صرف۔ تو یہ تمام قسم کی ایگزامپل جو لاسٹ ٹائم بتا دی تھیں آپ کو، ان تمام کو اللہ تعالیٰ نے ایک آیت کے اندر جمع کیا ہوا ہے، کنکلوڈ کیا ہوا ہے ایک آیت کے اندر، سورۃ توبہ کی آیت 24 کے اندر اللہ تعالیٰ نے فرمایا ہے رسول اللہ صلی اللہ علیہ وسلم سے خطاب کرتے ہوئے، قل اے نبی صلی اللہ علیہ وسلم، آپ کہہ دیں ان کا نا اباؤکم، اگر لوگوں، اگر تمہارے نزدیک ہیں تمہارے باپ، و ابناؤکم اور تمہارے بیٹے، و اخوانکم اور اگر ہیں تمہارے بھائی، و ازواجکم اور اگر ہیں تمہارے زوجین، میل کے لیے فیمیل اور فیمیل کے لیے میل، کیونکہ ازواج کا لفظ ہوتا ہے اس کی ٹرانسلیشن وائف صحیح نہیں ہے یا بی بی صحیح نہیں ہے، اس کی ٹرانسلیشن جو انگلش کے اندر لفظ استعمال ہوتا ہے اسپاؤس کا وہ ہوتا ہے، ڈول میننگ لفظ ہے یہ۔ جس طرح اکثر جو فارمز ہوتے ہیں ان کے اندر لکھا ہوتا ہے کہ اگر یور نیم آگے نیچے اسپاؤس نیم، اگر تو فیمیل فل کر رہی ہے تو مراد کون سا ہو گیا، ہسبینڈ مراد ہو گیا، اگر میل فل کر رہے ہیں تو مراد ہو گئی اس کی وائف، تو اسپاؤس ڈول میننگ لفظ ہوتا ہے۔ اسی طرح جو زوج کا لفظ ہوتا ہے یہ پارٹنر کے لیے لفظ ہوتا ہے، اسپاؤس کے لیے لفظ ہوتا ہے، تو ڈول میننگ ہے۔ وہ ازواجکم، وہ عشیرتکم اور تمہارے رشتہ دار، تمہارا گھرانہ، تمہارا خاندان، تمہاری ذات، وہ اموال اقترفتموہا اور وہ مال جو تم نے بہت زیادہ جمع کر کے رکھا ہوا ہے، بہت جمع کر کے سنبھال کے رکھا ہوا ہے، بینک بیلنس پہ بینک بیلنس بڑھتے جا رہے ہیں۔ ایک بندے کی ترقی کا کیا سمبل ہوتا ہے، اس کے زیادہ بینک بیلنس ہوں گے، کوئی اور پیسہ آ گیا تو فورن کرنسی اکاؤنٹ بھی کھول کے بیٹھا ہوگا وہ، اور پیسہ آ گیا تو پلاٹس کے اندر انویسٹمنٹس کی ہوں گی، اور پیسہ ہے تو اس کا اظہار کہاں پہ ہو رہا ہوگا، اسٹاکس میں، مارکیٹ میں کچھ چیزیں خریدی ہوں گی اس نے، بہت ہی پیسہ آ گیا، بہت ہی کچھ اس نے ارننگ مار دی ہے، تو باہر کے ملکوں کے اندر انویسٹمنٹ شروع ہو جائے گی، دبئی کے اندر کوئی اپارٹمنٹ لے لیا، کوئی اور سی جگہ لے لی، ریزیڈنس کے لیے اپلائی کر دیا، تو وہ مال جو تم بہت جمع کر کے رکھے جا رہے ہو، بڑھاتے جا رہے ہو، بڑھاتے جا رہے ہو اسے اپنے پاس، وہ مال وہ تجارتن تخشونا کسادہا، اور وہ تجارت جو تم نے چلائے ہوئے ہیں اپنے، وہ سارا بزنس سرکل جو تمہارا اتنا پھیلا ہوا ہے، تمہیں اس کا خوف ہوتا ہے کہ اس کے اوپر کوئی اثر انداز نہ ہو جائے، ملک کے حالات ٹھیک چل رہے ہیں کہ نہیں چل رہے، کرنسی کہیں لو نہ ہو جائے، ڈالر اگر مہنگا ہوا تو میرے کوئی پرابلم نہ ہو جائے، میرے تجارت میں امپورٹ ایکسپورٹ پہ کوئی فرق نہ پڑے، کوئی جنگی حالات ہو جاتے ہیں جیسا ملک ہے تو ڈاؤن ہوتا ہے تو فوراً میں پیسہ نکالوں اپنا، یہ جو انشورنس کروا لیتے ہیں لوگ اپنے بزنس کی کہ اگر کہیں کم ہو رہا ہے انویسٹمنٹ کا، ایک ریٹرن کم آ رہا ہے، یا کہیں کوئی آفس کا جو ایسٹ ہے وہ کہیں جل گیا، خراب ہو گیا، کوئی نقصان ہو گیا، گاڑیاں ہم نے تھی لی ہوئی ہیں وہ، تو انشورنس کروا لیتے ہیں، وہ سارا کا سارا تجارت جس کے تمہیں ضائع ہونے کا یا اس کے نقصان کا تمہیں بڑا خوف رہتا ہے، ہر وقت یہی چیز تمہارے حواسوں پہ چھائی رہتی ہے۔ بمساکن ترزونہا، और वो घर जो तुम जिनसे बहुत खुश हो, वो जो तुमने अपने घर बनाए हुए हैं, जिनको तुमने बहुत ज़्यादा प्लानिंग के साथ बनाया था, अगर एक बंदा जो अभी अफोर्ड नहीं कर सकता तो उसने रेंट के ऊपर रह रहा है, तो वो एक ख्वाब रह के बैठा होता है कि मेरा अपना घर होगा, हम बिलाखिर अपना घर बनाएंगे हम लोग। तो ये जो स्कीम्स निकल रही होती है उनके अंदर अप्लाई कर रहे हैं जितने भी स्कीम्स वाले होते हैं, बैरिया या जितनी भी स्कीम्स हैं, इन सब ने मॉडल हाउसेज बनाए होते हैं, आके आप देखें, विजिट करें, एग्जीबिशन होते हैं इनके के किचन के लिए, ये फलाना ब्रांड है, और उनके अंदर भी इवन कॉपीराइट्स भी होते हैं उसके अंदर कि ये जो स्टाइल है किसी और का नहीं होगा। कोल्ड किचन भी होता है, हॉट किचन है, ड्राइंग रूम है, फलाना है, इन तमाम चीज़ों को पता नहीं क्या कहाँ से तुमने उनको सजाया हुआ है, पेंट इस तरह का करना है, ये करना है, वो करना है। तो वो घर जिनके ऊपर तुम बहुत राजी हुए हो, जिनके ऊपर तुम सबको जमा कर करके उन्हीं पे लगाए जा रहे हो, थोपे जा रहे हो उनके ऊपर, सिर्फ वॉशरूम के ऊपर लाखों रुपए लगा होता है। ये तमाम चीज़ें अल्लाह ताला गिनवा के कह रहे हैं, तुम्हारे बाप, तुम्हारे बेटे, भाई, बीवियाँ या शौहर, तुम्हारे रिश्तेदार, तुम्हारा कारोबार, तुम्हारा माल और तुम्हारे घर, ये तमाम चीज़ें अल्लाह ताला काउंट करके, ये जो दुनिया की जितनी भी अफेक्शन की चीज़ें हो सकती हैं उन तमाम चीज़ों को अल्लाह ताला काउंट करके कह रहे हैं, अहब्बा अलैकुम, ये ज़्यादा अगर महबूब हैं तुम्हारे ऊपर, तुम्हें ज़्यादा पसंद हैं ये चीज़ें, मिन अल्लाह, अल्लाह से ज़्यादा पसंद है, व रसूल ही और उसके रसूल से ज़्यादा पसंद है, व जहादिन फ़ी सबील ही और अल्लाह की राह में जहाद से ज़्यादा पसंद है। अब पसंद किस तरह पता लगेगा कि क्या चीज़ ज़्यादा पसंद है, आप किसके लिए ज़्यादा टाइम निकाल रहे हैं, किसके लिए आप ज़्यादा सेक्रीफाइस कर रहे हैं, किसकी ज़्यादा टेंशन ले रहे हैं आप, उन चीज़ों से ज़्यादा अगर तुम्हें दुनिया की चीज़ें, ये आठ चीज़ें दुनिया की ज़्यादा खींच रही हैं अल्लाह की तरफ और अल्लाह के रसूल और अल्लाह के राह में जिहाद करने से, तो फिर अल्लाह ताला की तरफ से वर्डेड क्या है, फतरब्बसू, फिर तुम लोग ज़रा ठहरे रहो, जो तुम कर सकते हो ना कर लो, लेकिन बस एक तरह एक वक्त का इंतज़ार करो, हत्ता याति अल्लाह बे अम्र, यहाँ तक कि अल्लाह ताला का फैसला ना आ जाए। कोई दुनिया की मुसीबत अजाब भी हो सकता है, क्यामत भी हो सकती है, या क्यामत तो जब भी आएगी हमारी मौत ही हमारे लिए बेसिकली क्यामत होगी, जब हम मरेंगे तो बस वो हमारा टाइम ख़त्म हो गया जो हमें अल्लाह ताला लीज पे दिया हुआ था टाइम। वल्लाह ला यहदिल कौमिल फासिकीन, अल्लाह ताला ऐसे फासिक लोगों को जो हद से बड़े में हैं, जो ज़ुबान के ऊपर तो अल्लाह होगा लेकिन दिल के अंदर दिमाग के अंदर और चीज़ें होंगी, वो ऐसे लोगों को अल्लाह ताला कभी ज़बरदस्ती हिदायत नहीं देगा। तो ये एक स्केल है, एक टच स्टोन है ये जानने के लिए कि हम लोग कहाँ खड़े हैं। ये तमाम चीज़ें अल्लाह ताला ने गिनवा दी। अब आजकल के हिसाब से हम कुछ चीज़ों का हम और एक्सप्लेन कर लेंगे, जिस तरह उस दौर के अंदर तजारत होया करती थी, अब आजकल के हिसाब से जो है वो जॉब्स हो गई, करियर्स हो गए, ये तमाम चीज़ें, इनके पीछे अगर तुम भाग रहे हो, तुम्हें ज़्यादा इन चीज़ों की फ़िक्र लगी हुई है और अल्लाह ताला और अल्लाह के रसूल और अल्लाह की राह में जहाद, उनसे तुम्हें कोई लेना देना नहीं है, कोई गर्ज नहीं है, तो ये अल्लाह ताला का फ़ैसला है। और अगर कोई शख्स तकाजा कहे कि नहीं मैं वाकई अल्लाह ताला ही की तरफ कहने रुजू करना है, अगर मैं नहीं मेरी वाकई मोहब्बत अल्लाह के साथ है, जिस तरह सूरह बकरा की जो आयत मैंने बताई थी, यही वाली जिसने स्टार्ट किया है अभी बात का, उसका आखिरी हिस्सा क्या बताया था, वल्लज़ीना आमनू अशद्दु हुब्बा लिल्लाह, जो लोग असल में मोमिन होंगे उनकी मोहब्बत शदीद तरीन जो होगी वो अल्लाह के लिए होगी। तो अगर ये जज्बा है, अगर ये जज्बा है दिल के अंदर, तो फिर उसका तकाजा क्या है, उसका तकाजा ये है कि अल्लाह ताला ही नहीं, रसूल सल्लम से कहवाया था सूरह आले इमरान की आयत 31 के अंदर, कुल ए नबी सल्लम कह दें, इन कुंतुम तुहिब्बुनल्लाह, अगर तुम लोग वाकई ये दावा करते हो ना कि तुम्हारी मोहब्बत अल्लाह के साथ है सारी, तो करना क्या है तुम्हें, फत तबे ऊनी, फिर तुम्हें चाहिए कि मेरी पैरवी करो, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की पैरवी करो, तो फॉलो फिर उनको करो, वो उन्होंने क्या कहा था, वो क्या करते थे, उनके मुताबिक अपने आप को ढालो, क्योंकि वो तुम्हारे लिए बेहतरीन नमूना है। अगर तुमने इस तरह कर लिया तो आगे अल्लाह ताला एक्सप्लेन कर रहे हैं अल्लाह ताला की तरफ से क्या होगा, युहिब्बुकुमुल्लाह, अगर तुमने मेरे नबी सल्लल्लाहु अलैहि वसल्लम की पैरवी कर ली तो फिर अल्लाह तुमसे मोहब्बत करेगा, और अल्लाह ताला की मोहब्बत का इजहार क्या है, वयग़फिर लकुम ज़ुनूबकुम, और तुम्हारे तमाम के तमाम गुनाह जो हैं वो अल्लाह माफ़ कर देगा। तुम अगर पैरवी करना शुरू हो जाओ अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की, तो तुमने कोई एक अमल भी किया, कोई एक अमल भी इतना काफ़ी हो सकता है कि अल्लाह ताला जो है वो तुम्हारे तमाम गुनाह उनकी वजह से माफ़ कर दे। वल्लाहु गफूर रहीम, और अल्लाह ताला तो है ही बहुत ज़्यादा माफ़ करने वाला, रहम करने वाला। तो यहाँ से जो दूसरे शिर्क की टॉपिक चल रहा था उसके एक बात कम्प्लीट होती है। अब पिछली क्लास के अंदर जो आयात बताई थी उनके अंदर एक लफ्ज़ आया था کہ رسول اللہ صلی اللہ علیہ وسلم سے اللہ تعالیٰ نے کہا تھا کہ آپ ان کے اوپر وکیل بننا چاہیں گے ان کے لیے قیامت والے دن. اس لفظ کو میں نے سمجھایا تھا کہ وکیل جو لفظ ہوتا ہے وہ بیسیکلی یہ وہی لفظ ہے جس سے روٹ سے لفظ نکلا ہوا ہے توکل, جس کے اوپر بھروسہ کیا جاتا ہے. آپ کسی کیس میں پھنس گئے تھے, کوئی پرابلم آپ کو آ گئی تھی, اب آپ نے کس کا سہارا اٹھانا ہے, کس کے سہارے پہ آپ نے کام چلانا ہے, تو وہ وکیل وہ پروفیشنل بندہ ہو گیا جو آپ کو اس تمام مصیبت سے نجات دلائے گا, بچائے گا آپ کو اس ساری مصیبت سے. وہ وکیل آپ اس کے اوپر ریلائی کر رہے ہیں کہ یہ بس مجھے ہر طرح کی پرابلم سے نکال لے گا مجھے. تو اب اگلا لیول آتا ہے شرک سے ریلیٹڈ, وہ ہے شرک توکل کا. توکل کس کے اوپر ہونا چاہیے بندے کا؟ رسول اللہ صلی اللہ علیہ وسلم کی ایک لمبی حدیث ہے, ترمذی کی صحیح حدیث ہے, کہ آپ صلی اللہ علیہ وسلم نے ابن عباس رضی اللہ تعالیٰ سے روایت ہے کہ آپ صلی اللہ علیہ وسلم نے ایک دفعہ ان سے فرمایا تھا کہ جب وہ رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ سواری پہ بیٹھے ہوئے تھے. اب ابن عباس جو ہیں وہ رشتے میں تو رسول اللہ صلی اللہ علیہ وسلم کے کزن لگتے ہیں, لیکن ایج میں کافی چھوٹے تھے. جیسا عباس رضی اللہ تعالیٰ عنہ جو تھے وہ آپ صلی اللہ علیہ وسلم کے رشتے میں کیا لگتے تھے؟ چچا لگتے تھے. جن کے یہ بیٹے ہیں وہ چچا لگتے تھے, لیکن ایج میں زیادہ نہیں تھے آپ صلی اللہ علیہ وسلم سے. جس طرح حمزہ رضی اللہ تعالیٰ عنہ والا حال تھا کہ وہ بھی رشتے میں چچا لگتے تھے, لیکن ایک سیم ایج گروپ کے تھے. تو یہ بچے تھے, چھوٹے تھے آپ صلی اللہ علیہ وسلم کی نسبت, یہ کافی چھوٹے تھے. تو رسول اللہ صلی اللہ علیہ وسلم نے ان کو خطاب کرتے ہوئے فرمایا تھا جب جا رہے تھے راستے میں. آج کل کے حساب سے آپ سمجھ لیں, جیسے کوئی گاڑی میں اگر کوئی جا رہا ہو یا ساتھ ٹریول کر رہا ہو تو بیچ میں جو بات ہو رہی ہوتی ہے, اے لڑکی اگر میں تمہیں چند باتیں بتاؤں ایسی جو تمہیں بہت فائدہ دیں گی, وہ یہ ہے کہ ہمیشہ اللہ تعالیٰ کو یاد رکھو, اللہ تعالیٰ تمہیں محفوظ رکھے گا. اللہ کو مت بھلانا, اللہ تعالیٰ تمہاری حفاظت کرے گا. تم اللہ کو یاد رکھنا, اللہ تعالیٰ تمہاری حفاظت کرے گا. تم اگر اللہ کو یاد رکھو گے تو اللہ تعالیٰ کو اپنے سامنے پاؤ گے, یعنی کہ تمہاری مدد کے لیے اللہ تعالیٰ موجود ہوں گے. جب تم مانگو تو صرف اللہ تعالیٰ سے مانگو. جب کوئی چیز تمہیں مطلوب ہو, تمہیں کوئی چیز طلب ہو, تو تم صرف اللہ تعالیٰ سے اپنی طلب کا اظہار کیا کرو. اور یہ بات اچھی طرح جان لو کہ اگر پوری دنیا کے لوگ اس بات پر متفق ہو جائیں کہ تمہیں فائدہ پہنچانا چاہے, تو وہ صرف اتنا ہی فائدہ پہنچا سکیں گے جو اللہ تعالیٰ کو منظور ہوگا. اور اگر تمام دنیا کے لوگ تمہیں مل کر نقصان پہنچانا چاہیں, تو اگر وہ پہنچا بھی سکیں نقصان, تو صرف اتنا ہی پہنچا سکیں گے جتنا اللہ تعالیٰ کو منظور ہوگا. یہ وہ کانسیپٹ ہے شرک کا. یہ ان شرک میں سے ہے جو ہم لوگ بہت زیادہ پریکٹس کرتے ہیں. اور اگین میں نے یہ بتایا تھا پہلے, جب پہلی کلاس ختم ہوئی تھی اس ٹاپک سے ریلیٹڈ, کہ شرک کی وہ جو پہلی ٹائپ تھے نا, وہ واحد ٹائپ ہے جس کے اوپر آپ کسی کے اوپر فتویٰ لگا سکتے ہیں کہ یہ بندہ نان مسلم ہے یا یہ بندہ جو ہے یہ اللہ کو نہیں پکارتا. باقی یہ جتنی بھی ٹائپس ہیں, یہ تمام کی تمام ٹائپس ہیں, یہ اللہ اور اس کے بندے کا معاملہ ہے, عام بندہ نہیں ان کے اوپر فیصلہ کر سکتا. آپ کس کے اوپر توکل کرتے ہیں؟ کوئی آپ کو پرابلم آتی ہے, کوئی کسی پریشانی میں آپ مبتلا ہوئے ہیں, آپ کا توکل کس کے اوپر ہوتا ہے؟ کسی بندے کے اوپر ہوتا ہے یا کسی مادی کسی میٹیریلسٹک چیز کے اوپر توکل ہوتا ہے, یا آپ کا توکل اللہ کے اوپر ہوتا ہے؟ اب ظاہری بات ہے ہم انسان ہیں اور ہم رہتے ایک سوشل انوائرمنٹ کے اندر ہیں, اللہ تعالیٰ نے اسی کا حکم دیا ہمیں. کہ اس حدیث کے الفاظ کو اگر ہم لٹل سینس میں دیکھیں کہ کسی سے مانگنا ہے نہیں ہے, مانگنا ہے تو اللہ تعالیٰ سے مانگنا ہے. ایک تو وہ ہو گیا دعا کے سینس میں, وہ تو آگے کسی اور کلاس میں ایکسپلین کروں گا اسی ڈیٹیل کے اندر. دعا کے سینس کے اندر مانگنے کی بات نہیں ہو رہی, اگر ویسے ہیلپ کی بات ہو رہی ہے کہ مثال کے طور پہ کہ مجھے کوئی چیز ریکوائرڈ ہے, مجھے مارکر ریکوائرڈ ہے, میں آپ سے کہتا ہوں کسی اسٹوڈنٹ سے جائیں ذرا مارکر لے آئیں, تو کیا یہ بھی اس کے خلاف ہوگا کہ جو اس حدیث کے اندر الفاظ آ رہے ہیں کہ میں نے کسی اور سے مانگا؟ تو اس کا کیا ہے کہ اس ٹائپ کا مانگنا جو ہے, ویسے تو رسول اللہ صلی اللہ علیہ وسلم کے اپنے بارے میں یہ آتا ہے کہ آپ صلی اللہ علیہ وسلم اتنے زیادہ اس معاملے میں کیئرفل تھے کہ اگر گھوڑے پہ جا رہے ہوتے تھے یا اونٹ پہ سوار ہوتے تھے اور اگر ہاتھ سے کچھ چیز گر جائے کرتی تھی, کسی سے کہا نہیں کرتے تھے کہ یہ مجھے فلانی چیز پکڑا دو, خود اترتے تھے. اور حالانکہ اگر آپ نے کبھی ویڈیو یا کبھی خود بیٹھے ہوں آپ, اونٹ کے اوپر بیٹھنا چڑھنا کتنا لمبا کام ہوتا ہے, اونٹ کو بٹھانا اور پھر اس کے اوپر دوبارہ بیٹھ کے اس کو کھڑا کرنا, لیکن آپ صلی اللہ علیہ وسلم اس ایکسرسائز سے گزرتے تھے. یہ کسی سے کہتے نہیں تھے کہ تم میری یہ ہیلپ کر دو, تم مجھے یہ پکڑا دو. تو اتنے کیئرفل تھے رسول اللہ صلی اللہ علیہ وسلم. لیکن بالفرض اگر کسی سے کہہ دیا جائے اس طرح کر کے کہ یہ چھوٹا سا کام کر دو میرے لیے, تو یہ شرک نہیں ہوگا. یہ شرک نہیں ہوگا اگر کسی سے کہہ دیا. کیا چیز ڈیسائیڈ کرتی ہے کہ اس طرح کے معاملات کے اندر کیا شرک کی لمٹ کراس ہوئی ہے یا ابھی تک ایک نارمل لائف کا معاملہ تھا؟ وہ کس طرح ہوگا؟ بالفرض آپ کسی پرابلم میں پھنس گئے, آپ نے ایک بندے سے ریکویسٹ کی میری یہ پرابلم سالو کر دو, اس نے نہیں کی, یا وہ بھول گیا, یا وہ جان کے نہیں کر سکا, आपने उसे दोबारा रिक्वेस्ट की, दोबारा रिमाइंड करवाया आपने कि मेरी ये प्लीज़ हेल्प कर देना इस चीज़ में, मुझे ज़रूरत है, या कोई कोई सिफारिश है, एनी थिंग, कुछ भी है, आपने दोबारा हेल्प के लिए कह दिया उसे कि आप कर दें, उसने कह दिया हाँ ठीक है मैं कर दूँगा, उसने दोबारा नहीं किया, अगेन फॉर एनी रीज़न, जान पूछ के नहीं किया उसने, या वो भूल गया, या कोई ऐसी बात थी, अब आपने दोबारा रिमाइंड किया, ये जो आपका पहली दफ़ा रिमाइंड कराना था ये उसमें कोई प्रॉब्लम नहीं थी, शायद दूसरी दफ़ा भी कोई प्रॉब्लम ना हो, लेकिन पीछे बार बार रिमाइंड कराते रहना एक बंदे को, और सारा इस बात के ऊपर फोकस रखना कि अगर इस बंदे ने मेरी हेल्प ना की ना तो मैं बर्बाद हो जाऊँगा। तो रिपीटेडली एक चीज़ के ऊपर अगर आप एक काम करते रहेंगे तो ये गालिबन ये जाके फिर शेर की बाउंड्रीज में दाखिल हो जाएगा कि आपने इसी बंदे को समझ लिया है, आप इसी के मिनते किए जा रहे हैं इसकी कि प्लीज़ मेरी हेल्प कर दो, आपने अगर हेल्प ना की तो मैं तो बर्बाद हो जाऊँगा, आप ये काम कर सकते हैं, आपके सिवा कोई और ये काम नहीं कर सकता। अगर बंदे का रुझान इस तरह का हो जाएगा तो ये यकीनन फिर ये तवक्कल बंदा अल्लाह के ऊपर नहीं कर रहा, ये फिर बंदा तवक्कल ये कर रहा है कि यही बंदा ही सब कुछ है, यही मेरा मुश्किल हल कर सकता है, यही मेरा मसला आसान कर सकता है। इसका मतलब यह है कि आपका तवक्कल अल्लाह के ऊपर नहीं है। आप किसी और को एक दफ़ा काम के लिए कह सकते हैं, दुआ अल्लाह ताला से आप करते रहें। अगर इंसान अल्लाह ताला से दुआ मांगता है कि अल्लाह मेरी मुश्किल ये आसान कर दें, वो अल्लाह ताला के आगे ज़िम्मे है कि अल्लाह ताला जिस मर्जी चैनल के ज़रिए चाहे उसको हल कर दे मसला, अपने डायरेक्ट कोई डिवाइन इंटरवेंशन हो, किसी फरिश्ते के ज़रिए किसी अपने किसी बंदे के दिल में बात डाल दे, ख्याल डाल दे, वो बंदा खुद ब खुद आप तक पहुँच जाए और आपकी हेल्प कर दे, और अल्लाह ताला अगर चाहे तो अल्लाह ताला कुछ भी कर सकता है। तो यहाँ पर तवक्कुल ये आ जाएगा, बिलफर्ज़ आपका नुकसान ही नुकसान हुआ, जो भी चीज़ थी आपका नुकसान ही हुआ है, उसके अंदर 100% नुकसान हुआ है। तो ये दो में से एक चीज़ हो सकती है कि अल्लाह ताला को ये मंजूर नहीं था, इसी में मेरे लिए बेहतरी है, इसी पे बंदा फिर राज़ी हो जाए, ये भी हो सकता है इसके अंदर, इसके अंदर ये केस भी आ सकता है ये वाला कि वो चीज़ जो आपके ऊपर मुसीबत आई थी वो अल्लाह ताला की तरफ से आपके ऊपर एक आजमाइश थी कि अल्लाह ताला ने इसको इस मामले में डाल के देखा कि लेट्स सी कि अब ये करता क्या है। अल्लाह ताला की बेशक इल्म है, लेकिन अल्लाह ताला आपके सामने एक मामला रख रहे हैं और देखेंगे, आजमाएंगे आपको कि आप क्या करते हैं उसके अंदर, उस केस में आप क्या करेंगे। ये तमाम चीज़ें कवर करेगा। सिर्फ मांगना ये ना समझें कि कोई आपका कोई चीज़ मांगने वाली बात थी, एनीथिंग, मिसाल के तौर पे ये कि कोई बीमार है, नहीं ठीक हो पा रहा, उसकी सेहत नहीं ठीक हो रही, आपने डॉक्टर्स के पास बार बार गए, फिर आप किसी और किस्म के डॉक्टर को कंसल्ट किया आपने, वो तमाम केसेस भी आप ये माइंड में रखें कि आपने दुनियावी असबाब तो पूरे करने हैं, इलाज जो भी हो सकता है उसका, वो आपने ऑल पॉसिबल मीन्स आपने रिक्वायरमेंट्स पूरी करनी है, लेकिन शिफा जो है वो अल्लाह के हाथ में है। अल्लाह ताला चाहे तो उस डॉक्टर के ज़रिए शिफा दे सकता है, अल्लाह ताला चाहे तो किसी होम्योपैथी के ज़रिए भी शिफा दे दे, हिकमत के थ्रू से शिफा दे दे, जिस तरह मर्जी अल्लाह ताला चाहे शिफा दे दे। और अगर अल्लाह ताला चाहे और उसको शिफा नहीं नसीब हो रही तो फिर वो बंदा जो है उसका इसमें क्या गया। सोच ये होनी चाहिए कि ये तमाम के तमाम जो है ना ये रास्ते ज़रूर हैं। मिसाल के तौर पे कोई अगर मरने के करीब है तो डॉक्टर उसको ज़िंदगी के और मिनट नहीं दे सकता, चंद साल और नहीं दे सकता, ना छीन सकता है ना ले सकता है उससे। ये है तवक्कल अल्लाह के ऊपर। खालिद बिन वलीद रज़ी अल्लाह ताला अन्हु जो हैं उन्होंने मुसलमानों के वो कमांडर जनरल रहे हुए हैं, बहुत सारी जंगों में हिस्सा लिया हुआ है, उस तरह के नहीं कि जिस तरह आजकल के दुनिया के जनरल्स होते हैं कि बैठे हुए होंगे अपने हेडक्वार्टर्स के अंदर और यहाँ से ऑर्डर्स पास हो रहे हैं। बैटलफील्ड के अंदर हाईएस्ट हाईएस्ट रैंक कौन खड़ा होता है, मेजर ही होते हैं ना, कर्नल्स के हद तक होता है। कोई अगर आउट ऑफ हिज ओन पर्सनल डिज़ायर को जाना चाहे अगर कोई ब्रिगेडियर या कोई तो वो जाएगा, अदरवाइज ये फाइटर जेट्स वगैरह कौन उड़ा रहे होते हैं, एयर चीफ तो नहीं उड़ा रहा होगा ना, एयर चीफ तो नहीं मैदान में लड़ रहा होगा। ये उस दौर की बात है कि जब जो मुसलमानों के जो कमांडर्स थे वो खुद डायरेक्ट बैटलफील्ड में सबसे पहली रोज सबसे आगे होया करते थे, वो जो उस तरह की जंगों का एक सिलसिला होया करता था कि जब जंग शुरू होने से पहले एक मोड ये होता था कि पहले 1-1 2-3 का मुकाबला होगा, उसके अंदर सबसे पहले आगे होया करते थे। ये उस दौर की बात है और उनकी बहुत ख्वाहिश थी। रसूलुल्लाह सल्लम का क्या, रसूलुल्लाह सल्लम ने उनको क्या खिताब दिया था, खालिद सैफुन मिन सयूफिल्लाह, खालिद अल्लाह की तलवारों में से एक तलवार है। और मुसलमानों का उनके ऊपर इतना ज़्यादा तवक्कुल होना शुरू हो गया था कि जिस फ़ौज के यूनिट को खालिद बिन वलीद खुद पर्सनली लीड कर रहे हैं उसका हिस्ट्री ये थी कि उसको कभी शिकस्त हुई नहीं थी कभी। हज़रत उमर बिन ख़ताब रज़ी अल्लाह अन्हु जब खलीफा बने थे, एक तो उनको अबू बकर सदीक रज़ी अल्लाह के दौर में भी उनको हज़रत खालिद बिन वलीद की ना कुछ मामलात के अंदर उनको उनकी लापरवाही पसंद नहीं थी, لیکن جب ان کو یہ معلوم ہوا کہ لوگ جو ہیں جو ان کے جو مسلمان فوجی ہیں ان کو اس قدر توکل ہو گیا ہے خالد بن ولید کے اوپر کہ یہ ہمارے کمانڈر جو ہیں ان کو شکست ہو ہی نہیں سکتی, تو انہوں نے ان کو چینج کر دیا تھا. ایک خط بھیجا تھا خالد بن ولید رضی اللہ تعالیٰ عنہ کو جب وہ بیٹل فیلڈ کے اوپر تھے کہ آپ کی جگہ اب چارج سنبھالنا ہے حضرت عبید اللہ بن جراح رضی اللہ تعالیٰ عنہ نے. اب یہ تمام کی عظمت آپ یہ دیکھیں کہ خالد بن ولید نے یہ نہیں کہا کہ سوال ہی نہیں پیدا ہوتا, اب میں اپنی پوسٹ چھوڑ کے میں ایک عام سپاہی بن جاؤں. انہوں نے اسی کو قبول کیا. خالد بن ولید رضی اللہ تعالیٰ عنہ نے بلایا عبید اللہ بن جراح کو اور کہا تھا کہ عمر بن خطاب رضی اللہ تعالیٰ عنہ کا یہ خط آیا ہے, آپ لیڈ کریں گے, اب میں سپاہی ہوں, میرے لیے بتائیں کیا حکم ہے. ہم یہ امیجن کر سکتے ہیں یہ ہو سکے؟ یہ ٹی وی کے اوپر جو بہت زیادہ آتے ہیں نا آئی ایس آئی کے ریٹائرڈ جنرل رہے ہوئے لیفٹیننٹ جنرل حمید گل, یہ آپ کو پتہ ہے انہوں نے خود ریٹائرمنٹ لی تھی. کب ریٹائرمنٹ لی تھی؟ جب ان کو آئی ایس آئی سے ہٹا کے ان کو ایچ ایم سی کا شاید انچارج بنایا تھا, کس کا بنایا گیا تھا اس کے بعد کے اوپر کہ میں آئی ایس آئی کا رہا ہوں چیف, میں اس کونے میں کیوں لگ جاؤں گا میں. تو یہ مسلمانوں کی اصل فوج میں یہ بات نہیں تھی. حضرت عمر نے یہ توکل اللہ والی بات کو چھوڑتے ہوئے اس طرف اشارہ کیا تھا. مسلمانوں کو تب ہی فتح حاصل ہوئی تھی. تو بات جو اصل میں بتانی تھی وہ یہ تھی کہ خالد بن ولید جب فوت ہونے کے قریب آئے تھے, جب میں بستر پہ مرض الموت میں مبتلا تھے, تو انہوں نے یہ کہا تھا کہ میرے اس وقت پورے جسم کا کوئی ایک حصہ ایسا نہیں ہے جو زخموں کا نشان نہ پڑا جس کے اوپر. تو خالد کی طرف سے تمام بزدل مسلمان جتنے بھی ہیں ان سب کو یہ بات سنا دو کہ اگر میدان جنگ میں مرنا ممکن ہوتا تو خالد شہید ضرور ہوتا, لیکن میں مر رہا ہوں بستر کے اوپر, میرے جسم کے اوپر کوئی ایک حصہ ایسا نہیں ہے جس کے اوپر زخموں کے نشان نہ لگے ہوں, لیکن میں پھر بھی میں مر رہا ہوں اللہ تعالیٰ کی مشیت کے اوپر کہ میں مر رہا ہوں بستر کے اوپر. یہ چیز ذہنوں کے اندر بیٹھی ہونی چاہیے کہ کوئی مجھے نفع نہیں دے سکتا, کوئی نقصان نہیں پہنچا سکتا سوائے اللہ کے. اور اگر ان تمام چیزوں کے باوجود جو پریشانی آئی تھی, جو کچھ بھی آیا تھا, وہ اللہ تعالیٰ کی اذن کے ساتھ آئی ہے, تو پھر انسان کو بہت زیادہ ہیلپ موٹیویشن بھی ملتی ہے. جو بڑی بڑی جنگیں مسلمانوں کی ہوئی تھیں ان کے اندر غزوہ بدر جو تھی اس میں کتنے مشرکین تھے؟ 1000, اور مسلمان 313 کاؤنٹ میں, اور وہ بھی ریسورسز کے بغیر, کیونکہ جنگ کے ارادے سے تو وہ نکلے ہی نہیں تھے, وہ تو کسی اور ارادے سے نکلے تھے. احد کے موقع کے اوپر کیا ہوا تھا؟ مشرکین 3000 کے قریب آئے تھے, مسلمان 1000 تھے, لیکن 300 ان میں سے واپس مڑ گئے تھے عبداللہ بن ابی کے کہنے کے اوپر. تو صرف 700 مسلمان ورسز 3000 مشرکین. اسی طرح ہی خندق کے موقع کے اوپر کیا ہوا تھا کہ تقریباً 12000 کا لشکر آیا تھا تمام عرب کے مشرکین کا, اور وہ اتنے زیادہ اوور ویلمنگ تھے کہ مسلمانوں نے فیس ٹو فیس لڑنے کی ریشو نہیں بنتی تھی. تو انہوں نے کیا کیا تھا؟ سلمان فارسی رضی اللہ تعالیٰ عنہ کے مشورے پہ انہوں نے کہا ہمارے ملک میں یہ ہوتا ہے کہ جب کوئی اس طرح کا سناریو بن جائے ہم خندق کھود لیتے ہیں. تو اس طرح خندق کھودی گئی تھی, سیف پیسیج بنا کے خندق اس طرح کر کے کھود دی گئی تاکہ مقابلہ جو ہے وہ بیلنس ہو سکے, وہ آ نہ سکے, اٹیک نہ کر سکے. اور یہ وجہ تھی کہ مشرکین ہر طرح کی تیاری کر کے آئے تھے, یہ تو ان کو آئیڈیا بھی نہیں تھا کہ اس طرح بھی کچھ ہو سکتا ہے آگے سے. یہ تمام جو کیسز مسلمانوں کے چل رہے تھے ان کے اندر مسلمانوں کی جو ریشو رہی ہے وہ بہت ہی کم ہوتی تھی. البتہ ایک جنگ ایسی ہوئی تھی مسلمانوں کی جس کے اندر مسلمانوں کا کاؤنٹ زیادہ تھا, مشرکین کے مقابلے میں مسلمانوں کا کاؤنٹ زیادہ تھا, جنگ حنین کے اندر. تو اللہ تعالیٰ نے سورۃ توبہ کی آیت 25-26 کے اندر اس کا ذکر فرمایا ہوا ہے. اس جنگ میں ہوا یہ تھا کہ لوگ مسلمان جب نکلے جنگ کے لیے تو ان کو یہ خیال ان کے ذہن میں یہ آ گیا تھا کہ ہم کتنے تھوڑے تھوڑے ہویا کرتے تھے, تب ہم نے مشرکین کو کس طرح ہم نے شکست دی بھی ہے. اب جب کہ ہم وسائل اور کاؤنٹ ہر لحاظ سے اتنے زیادہ ہیں تو اب تو سوال ہی نہیں پیدا ہوتا کہ ہم ہار سکیں. جب تھوڑے تھے اتنی بڑی بڑی ریشو کو ہم نے ہرایا ہے, اب تو ہم اتنے زیادہ اس میں ہیں تو اب تو کون ہمارے مقابلے میں کھڑا ہو سکتا ہے؟ کون ہے جو ہمارا مقابلہ کر سکتا ہے؟ اس آ جبت کم کثرت کم, تم بڑا تعجب کر رہے تھے, بڑے خوش ہو رہے تھے اپنی کثرت کے اوپر, وسائل کے اوپر. تو اللہ تعالیٰ نے کیا کیا تھا؟ بالکل الٹی پڑ گئی تھی مسلمانوں کو, کہ جب ان کا توکل ان کے ذہنوں کے اندر خیال جو تھا وہ اللہ کے اوپر نہیں رہا تھا بلکہ اپنے فزیکل جو چیزیں تھیں ان کے اوپر ہو گیا تھا, اپنی تعداد کے اوپر, اپنے ریسورسز کے اوپر توکل ہو گیا تھا. تو اللہ تعالیٰ نے کیا کیا تھا کہ وہ ایسا سنیریو ان کو فیس کرنا پڑ گیا کہ سب بکھر گئے, ادھر ادھر بھاگنا شروع ہو گئے اور سمجھ نہیں لگی کہ اب کرنا کیا ہے. سوائے رسول اللہ صلی اللہ علیہ وسلم کے اور ان کے ساتھ چند ساتھیوں کے, باقی جو تھے وہ ساری جو فارمیشن جو آرمی کی ہوتی ہے وہ تمام چیزوں کو بھول بھول کے بکھر گئے. جب اس طرح کا اللہ تعالیٰ نے زور کا دھچکا دے دیا, پھر اللہ تعالیٰ نے کہا اب آئی پھر اللہ کی مدد اور اللہ تعالیٰ نے تمہیں دوبارہ ان کے اوپر فتح یاب کیا. تو مسلمان کا تعلق جو ہے وہ کاؤنٹ کے ساتھ نہیں ہے, مسلمان کا تعلق جو ہے وہ صرف وسائل کے ساتھ نہیں ہے. یہ تمام چیزیں کرنی ضرور ہیں لیکن ان کے اوپر توکل نہیں ہے, بھروسہ نہیں کرنا ان کے اوپر. مثال کے طور پہ آپ یہ دیکھیں کہ جب پاکستان اور انڈیا بنے تھے, کشمیر کا جو مہاراجہ تھا اس نے انڈین آرمی کو ہیلپ کے لیے بلا لیا تھا. کیا ہو, انڈیا کی آرمی آئی تھی پاکستان کی طرف سے, کون سی آرمی گئی تھی پاکستان کی؟ پاکستان, جی پاکستان کی آرمی نے تو نو کہہ دیا تھا نا. کیوں, وہ جو برٹش فوجی تھا اس نے قائد اعظم کی بات کے اوپر نو کہہ دیا تھا کہ وہاں پہ لارڈ ماؤنٹ بیٹن ہے, وہ برٹش ہے, میں کسی برٹش کے اگینسٹ نہیں کر سکتا. حالانکہ کس کا امپلائی تھا, وہ پاکستان کا امپلائی تھا, قائد اعظم گورنر جنرل تھے, لیکن اس نے نو کہہ دیا تھا. پھر کون آیا تھا سامنے؟ ہاں جی, قبائلی لوگ آئے تھے, ایک قبائلی لوگ تھے, ان لوگوں نے آ کے ہیلپ کی تھی. آرمی کے مقابلے میں تو ان کے پاس چیزیں نہیں تھیں, وہ کہاں سے آئے تھے, کدھر گئے تھے وہ. لیکن کیا ہوا, کیا تھا کہ اللہ تعالیٰ کی طرف سے مدد کتنی آئی تھی کہ انڈیا کو بھاگنا پڑا تھا, یو این کے پاس جا کے ہاتھ جوڑنے پڑے تھے کہ پاکستان سے کہیں سیز فائر کرے, ہمارا تو سارا کشمیر نکل جائے گا ہاتھ سے. یہ تب کی بات ہے جب ہمارا توکل تھا اللہ کے اوپر. آرمی کے خلاف قبائلی لوگ لڑ رہے ہیں, یہ جب توکل ہمارا اللہ کے ساتھ اوپر تھا تب یہ ہمارا حال تھا. 65 کی وار کے اندر کیا ہوا تھا, ان ایکسپیکٹڈ سرپرائز اٹیک جو ہوا تھا, انڈیا ہر لحاظ سے اکوپمنٹ وائز, سائز وائز, ہر چیز کے حساب سے تیاری کر کے آیا تھا. سڈن اٹیک ہوا, ہمیں تو تیاری بھی نہیں تھی نا. ایک تو یہ ہے نا کہ جیسا یہ احد بدر کی بات کر رہا ہے, پتہ نا کہ اب ہم لڑنے لگے ہیں, راتوں رات اٹیک ہو گیا, اور جو انہوں نے خواب دیکھے تھے کہ اتنا قریب ہم لاہور کے جم خانہ میں ہم نے لنچ کریں گے, دوپہر کا لنچ کریں گے ہم لوگ, ایون اتنا بھی اندر نہیں جا سکے تھے وہ, اور ان کو ٹیبل کے اوپر آ کے نیگوشیشن کرنے پڑے تھے. پاکستان نے گفٹ کیا تھا انہیں کہ یہ واپس لے لو تم جگہ, غلطی کی تھی, حالانکہ وہ موقع اچھا تھا کہ کشمیر کے بعد سیٹل کر سکتے تھے. تو جب ہم لوگ مسلمان سیدھے راستے پہ جب بھی رہے ہیں تو اللہ تعالیٰ کی مدد نظر آئی ہے ہمیں. جب ہم خود ٹیڑھے ہو جاتے ہیں تو ابھی دیکھیں ابھی کیا حال ہے. اس ٹائم کوئی لیڈر مسلمانوں کا, نہ آرمی چیف ہو گیا, نہ جو پریزیڈنٹ پچھلی گورنمنٹ بھی تھی مشرف کے دور سے لے کے, پھر پی 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 کی گورنمنٹ آئی, ابھی نون لیگ کی گورنمنٹ ہے, کوئی اللہ کی طرف کہہ رہا ہے کہ ہمیں اللہ کو پکارنا چاہیے؟ تمام کے تمام جو باتیں ہو رہی ہیں وہ صرف میٹیریلسٹک باتیں ہو رہی ہیں نا, مسائل کو ڈائریکٹ سالو کرنا چاہ رہے ہیں. اللہ تعالیٰ کے ساتھ تو پتہ نہیں یار, اللہ ہے نہیں ہے, سنتا تو ہے نہیں اللہ تعالیٰ ہماری بات. بس ہمارا سارا توکل جو ہے وہ فزیکل ورلڈ کے ساتھ ہونا چاہیے ہمارا. تو ابھی آپ دیکھیں کہ پاکستان آرمی جو سعودی عرب اور ان دوسرے کنٹریز کو ہیلپ کرتی رہی ہے, ان کو ٹرین کرتی رہی ہے, ان کا بھی دفاع کرنا ہے, اپنا بھی دفاع کرنا ہے. ورلڈ ریکارڈ ہولڈر ہمارا ملک ہے, ابھی جو ریسنٹلی نام رکھا گیا تھا بی ایس کا, ایم ایم عالم کے نام کے اوپر, ورلڈ ریکارڈ ہمارا ہے. حالانکہ پاورفل جیٹس کن کے پاس زیادہ ہیں, اکوپمنٹ وائز, ہر لحاظ سے وائز, وہ تمام چیزیں ہمارے پاس ہیں. اس کے باوجود جو ہے ہم اپنا یہ مسئلے حل کر پا رہے ہیں, چھوٹے موٹے دہشت گردی کے مسئلے ہیں, ہم ان کو حل کر پا رہے ہیں. اتنے سالوں سے ایک ملک کی ٹرینڈ آرمی لڑے جا رہی ہے اور ان سے قابو تک نہیں آ رہے یہ لوگ. یہ مسئلہ نہیں حل ہوں گے جب تک کہ واپس اللہ تعالیٰ کی طرف رخ نہیں ہوگا, توکل نہیں ہوگا اللہ تعالیٰ کی طرف, تب تک یہ مسئلے نہیں حل ہوں گے یہ والے. تو بات خیر دوسری طرف سے ہو رہی تھی کہ اگر کوئی بیمار ہے, کوئی کسی کی پریشانی میں مبتلا ہے, تو علاج ضرور کروانا ہے, لیکن وہ دوائی جو ہے وہ آپ کے کسی بھی ریلیٹیو کو آپ کو صحت نہیں دے سکتی, آپ کو شفا نہیں دے سکتی, اگر اللہ نہ چاہے. توکل جو ہے وہ اللہ تعالیٰ کی ذات کے اوپر ہونا چاہیے. مزے کی بات یہ ہے کہ ہمارے ہاں جتنے بھی امیر لوگ ہوتے ہیں, سیاستدان اور یہ لوگ تو چلیں وہ تو اپنا کون سا جیب کا پیسہ استعمال کر رہے تھے, ملک کا ہی پیسہ استعمال کر رہے ہیں, لیکن ویسے بھی جتنے بھی امیر لوگ ہوتے ہیں آپ کے فیملی کے اندر بھی کوئی زیادہ بیمار ہو جاتا ہے تو وہ کہاں جاتے ہیں, اکثر باہر بھاگتے ہیں, باہر علاج کروانا ہے. اکثر و بیشتر وہاں سے مر کے آتے ہیں, ایسا ہی ہوتا ہے نا, باڈیز آتی ہیں پھر یہاں پہ دفنایا جاتا ہے. کبھی یہ نہیں سوچا کہ وہ جو ہم سارے بات کر رہے تھے, جواب تو دیں ہاں ہم نے تو ہر طرح کی کوشش کی تھی, باقی ڈاکٹرز نے بھی بہت کوشش کی, ہوا لیکن وہ بیماری اتنی پھیل گئی یا فلانا جس طرح ہو گیا, بس ٹھیک ہو گئے تھے, اچھے خاصے ٹھیک ہو گئے تھے, اچانک ہارٹ اٹیک ہو گیا یا اچانک یہ چیز ہو گئی. یہ نہیں سوچا کہ آپ نے تمام توکل جس چیز کے اوپر کیا تھا اللہ نے اس کو منظور نہیں کیا تو وہ آپ کو کیا زندگی دے سکے. ان فیکٹ جو لوگ باہر جاتے ہیں یہ سوچ کے کہ ہم شاید نئی زندگی لینے جا رہے ہیں, باہر ان کی موت لکھی ہوتی ہے, وہ بیسیکلی اپنے موت کے پاس جا رہے ہوتے ہیں کہ ان کے نصیب میں ادھر مرنا تھا, وہ ادھر گئے مر کے بس یہاں پہ آ جائیں گے, یہاں پہ بھی دفنا دیا جائے گا انہیں. तो जिस तरह लास्ट क्लास के अंदर बताया था कि हमारी सोच, ऑब्जेक्टिव, एम्बिशंस, वो तमाम चीज़ें जो हैं वो दुनिया की चीज़ें, उनकी मोहब्बत है। इसी तरह ही दुनिया के अंदर रहते हुए जो आजकल के अब निज़ाम चल रहा है दुनिया का, इसके अंदर भी सारा तवक्कुल, सारा भरोसा जो है वो मटेरियलिस्टिक मादी चीज़ों के ऊपर है। तमाम का तमाम भरोसा मादी चीज़ों के ऊपर है, अल्लाह ताला के ऊपर भरोसा तवक्कुल नहीं है। मैं आपको पर्सनल एग्जांपल्स देता नहीं हूँ, लेकिन इस वक्त मेरे माइंड में और कोई एग्जांपल आई नहीं है। पॉइंट भी आया अभी माइंड में, और कोई माइंड में एग्जांपल फिलहाल आ नहीं रही, लेकिन आप लोगों को वो बहुत ज़्यादा कंसर्न करती है आप लोगों की एज के ऊपर, इसलिए ज़रूरी है ये बताना। जब आप लोगों से कोई असाइनमेंट नहीं हो रही होती, कोई क्विज नहीं हो रहा, तो कोई पेपर नहीं हो रहा, तो कहाँ से मदद आती है फिर? दाएँ बाएँ से, आगे पीछे से मदद आती है। वो चीज़ें अलग, वो जो चीट करना, धोखा देना, वो तमाम चीज़ें अलग हैं। अल्लाह ताला के नज़दीक उनका क्या मकाम है, वो एक हदीस में बहुत दफ़ा रिपीटेडली बता चुका हूँ। मन गश्शा फलेसा मिन्ना, जिसने चीट किया वो हम में से नहीं है। आपने चीट किया, आपने प्रटेंड कर लिया कि ये आपने मार्क्स लिए थे, ये आपके असाइनमेंट थी, वो आपके नहीं थी असाइनमेंट। आपके नंबर आ गए, नंबर तो आ जाते हैं ना, चीट आपने किया था या साथ वाले से आपने पूछ लिया था, उसने ठीक बता दिया। अगर वो ना भी बताता, गलत बताता, तब भी आके नंबर वैसे ही जा रहे थे ना आपके। तो अगर उससे आपने पूछा, उसने बता दिया, नंबर मिल गया कि नहीं मिल गया आपको? ज़ाहिरी तौर पे आपको बेनिफिट हुआ ना, पहले आप वैसे बैठे हुए थे, अब आपने कुछ तो लिख लिया, क्या पता कोई नंबर मिल जाए। तो उसके अलावा छोड़ते हुए उसे कि ये आपसे सलम की जो हदीस है कि उसका हमसे कोई ताल्लुक नहीं है जो चीट करें, उस चीज़ को छोड़ते हुए अल्लाह ताला ने जो आपको सलाहियत दी है, जो अल्लाह ताला ने आपको चीज़ें दी हैं, आप एक दफ़ा उनके ऊपर ज़रा फोकस करें। तकरीबन आप लोगों की एज के ऊपर ही बैचलर्स का ही टाइम था कि जब बिलआख़िर मेरे जहन में ये ख्याल आया कि मैं इस मामले में अल्लाह ताला के आगे तौबा करनी है। मैंने अल्लाह ताला के आगे तौबा की कि अल्लाह आज के बाद मैं कभी इस तरह चीट नहीं करूँगा, ना मैंने किसी और को असाइनमेंट देनी है, हेल्प ज़रूर करूँगा लेकिन ना दूंगा नहीं किसी को, ना असाइनमेंट देनी है, ना पेपर में चीट करवाना है, ना क्विज़ में करवाना है कहीं भी, और ना ही खुद करना है मैंने, और ना ही मैंने खुद करना, और मैं कोई कभी भी लाइक फाइक नहीं रहा हुआ। मैं एक दफ़ा मैं केजी के अंदर आया था, थर्ड आया था, और उसके बाद पूरी मेरे स्कूल के अंदर कोई प्राइज़ कुछ नहीं आया, बल्कि मैं कुछ दफ़ा फेल भी हुआ हूँ। क्लास फाइव के अंदर इंग्लिश में मैं फ़ेल हुआ था, मैंने एट्थ रिपीट की हुई है। FSC के अंदर मेरे 60% से कम मार्क्स थे, एंट्री टेस्ट मैंने क्लियर कर लिया था नर्स का, लेकिन FSC के मार्क्स की वजह से मैं उधर नहीं जा सका था। तो मेरा बहुत बहुत पुअर मेरा एकेडमिक या लोअर एकेडमिक रिकॉर्ड है, कोई अच्छा रिकॉर्ड नहीं मेरा कभी भी, और वो सब कुछ चीटिंग के बावजूद था। तो उसके बाद क्या हुआ था कि मैंने जब मैंने अल्लाह ताला से दुआ की थी, तो बैचलर में तो खैर ऐसा कोई प्रॉब्लम आई नहीं थी। उसके फ़ौरन बाद मैंने मास्टर्स किया था, तो मास्टर्स के अंदर जो हालात हुए थे वो यही हुए थे कि जब पेपर आया था, एडवांस ऑपरेटिंग सिस्टम सब्जेक्ट था उसका, जब पेपर आया था पहला मिड टर्म जो था, उसके अंदर इस तरह ही हुआ था एग्जैक्टली कि जब पेपर आया तो पेपर देख थोड़ी हवाइयाँ उड़ गई कि तो मुझे आता नहीं है इस तरह पेपर होती, तो मैं फ़ेल हो रहा हूँ इसके अंदर। तो वहाँ पर वो बहुत बहुत ख्याल आया था कि यार मैं दाएँ बाएँ को चेक कर लेता हूँ, किसी से हेल्प मांग लेता हूँ मैं, कुछ हो जाए, बात बन जाए। अल्हम्दुलिल्लाह अल्लाह ताला ने बिल आखिर दिल में ये बात डाली कि मैंने किसी से हेल्प नहीं मांगी। तो जो होना था वही हुआ कि मैं फ़ेल हुआ था फिर मेरे मिड टर्म के अंदर। इस तरह एक और सब्जेक्ट था उसके अंदर भी फ़ेल हुआ था। अब तवक्कल किसके ऊपर करना था? मैंने ज़ाहिर बात है कि अल्लाह ताला के ऊपर, अल्लाह ताला ने जो सलाहियत दी है। उसके बाद मैंने खुद तैयारी की, आगे भी यही हुआ, और मेरी क्लास फेलोज में जितने भी थे लड़के लड़कियाँ, उन सबको पता था कि ये जो है ना पेपर के दौरान ना देखता है इधर उधर, ना कुछ बताता है। मैं जितनी जल्दी पेपर होता था करके मैं निकल आया करता था बाहर, इवन सेकेंड टाइम रीड भी नहीं करता था कि दाएं बाएं मुझे कोई और वसवसा ना आए। तो अल्हम्दुलिल्लाह मेरा वो सारा जो टाइम था वो मास्टर्स वाला, उसके बाद से लेके वो केजी के अंदर से लेके बाद में जाके मास्टर्स के ऊपर, जब ये अब मैंने अल्लाह ताला के ऊपर तवक्कल किया था, वो पहली दफ़ा था कि मेरी कोई पोजीशन आई थी, मैंने मास्टर्स में टॉप किया था। फिर उसके बाद MS के दौरान इस तरह ही हुआ था, जब MS किया था, MS चंद साल पहले ही किया है, MS के अंदर भी इस तरह ही हुआ था कि एक ख़ास पेपर था जो मेरा सारा ग्रेड ठीक आ रहा था, 20 से नीचे मेरा ना मास्टर्स में ना MS में कोई ग्रेड नहीं आया हुआ। तो उसके अंदर भी इस तरह हुआ था कि एक पेपर ऐसा था जिसका सवाल बहुत अजीब से आया था, वो असल में टीचर ऐसे अजीब टीचर थे ना, उन्होंने इतने MS लेवल के ऊपर इतने रटे वाले पेपर दिए थे, व्हाट आर द 5 पॉइंट्स ऑफ फलाना, व्हाट आर द 11 पॉइंट्स ऑफ फलाना, वो किस तरह याद करूँ मैं 11.5 पॉइंट्स वाले। मैंने तो हमेशा पाकिस्तान स्टडीज़ में वो कायदे आज़म के 14 पॉइंट्स चॉइस पर छोड़े हुए थे हमेशा, कि वो याद ही नहीं होते वो। तो अब ऐसी सिचुएशन बन गई कि ये तो किसी तरह से पास हो ही नहीं सकते, हैवी फाइनल वाला पेपर है ये, अब क्या किया जाएगा। जितना अटैम्प्ट हो सकता था मैंने किया अटैम्प्ट, और जो बाकी जो था वो कुछ नहीं पता कि कौन से 11 पॉइंट्स थे और क्या चीज़ है।
तो उसके ऊपर क्या हुआ था, सब काम छोड़ के पेपर पेंसिल साइड पर रख के मैंने सिर्फ और सिर्फ तवज्जो की थी, आंखें बंद करके बस दुआ मांगे जा रहा हूँ अल्लाह ताला से कि अल्लाह मदद कर दे, मदद कर दे अल्लाह, अगर आपकी अगर आपको ये मंजूर नहीं है तो मैं फ़ेल हो जाऊँगा, मैंने चीट नहीं करनी, लेकिन अल्लाह मदद कर दें, किसी तरह से याद आ जाए, याद आ जाए, याद आ जाए। अल्लाह का शुक्र है कि आहिस्ता से करके खुद ब खुद चीज़ें समा रिकॉल होती गई, जो क्लास के दौरान बैठे हुए कोई पॉइंट याद आ गया कि हाँ ये भी पॉइंट था, ये भी पॉइंट था, अल्हम्दुलिल्लाह उसके अंदर भी बहुत अच्छे क्लियर हो गया था मेरा पेपर, और अच्छे तरह क्लियर हुआ था, ये नहीं कि बस मर मर के पास हुआ था, शायद ए नेगेटिव आया था या कुछ इस तरह के मार्क्स आए थे, बहुत अच्छा हो गया था। तो तवक्कुल जो है वो ये ज़रूर है कि अल्लाह ताला आपको एक दफ़ा झटका ज़रूर देंगे और बाद में भी देते रहेंगे, ऐसी बात नहीं है, अल्लाह ताला ने कहीं ये नहीं दावा किया कि तुम एक दफ़ा मेरे नाम का कलमा पढ़ लो अब तुम्हें दुनिया में कभी कोई परेशानी नहीं आएगी, ऐसा कभी नहीं हुआ। बल्कि रसूलुल्लाह सल्लम की क्या हदीस है कि हर इंसान को उसके मर्तबे के मुताबिक आजमाया जाता है, जो अंबिया होते हैं रसूलुल्लाह सल्लम ने फरमाया उनके ऊपर सबसे सख्त आजमाइश आती है। रसूलुल्लाह सल्लम को पब्लिकली लोग गालियाँ नहीं दिया करते थे, मजाक नहीं उड़ाया करते रसूलुल्लाह सल्लम का, आप में से किसके साथ पब्लिकली इस तरह हुआ है? रसूलुल्लाह सल्लम को मारा नहीं करते थे, पत्थर नहीं पड़े हुए थे आप सल्लम को पब्लिकली, किसी ने कभी इतना इंसल्ट किया है जैसा रसूलुल्लाह सल्लम के साथ इस तरह हुआ था? अबू लहब इसने क्या किया था कि रसूलुल्लाह सल्लम को इंसल्ट करने के लिए आप सल्लम की दो बेटियाँ उसके दो बेटों के निकाह में थीं, उसने दोनों को तलाक दिलवा के कहा था ये लो संभालो अपनी बेटियाँ, किसके साथ इस तरह आया हुआ है? रसूलुल्लाह सल्लम की जब औलाद फौत हुई थी तो यहाँ तो लोग तसल्ली देते हैं ना, वहाँ पे क्या होता था, मजाक उड़ा करता था रसूलुल्लाह सल्लम का। रसूलुल्लाह सल्लम की अपनी हयात में आप सल्लल्लाहु अलैहि वसल्लम के अपने बच्चे भी फौत हुए हैं और आगे आप सल्लल्लाहु अलैहि वसल्लम की अपने नवासे नवासियाँ भी फौत हुए हैं, आप सल्लम की अपनी एज के अंदर, अपनी लाइफ के अंदर, तो वो तमाम चीज़ों के ऊपर मजाक उड़ा करता था। तो रसूलुल्लाह सल्लम ने जो बात थी आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा है कि हर बंदे को उसके मर्तबे के मुताबिक अल्लाह ताला आजमाता है और जो शख्स उसके बाद दर्जा रखता है उसको उस तरह आजमाया जाएगा, जो उसके बाद दर्जा रखता है उसको उस तरह आजमाया जाता है। आपको कब दी जाएगी डिग्री, आप कब डिज़र्व करेंगे ये अपने बैचलर्स की डिग्री, जब आप उस आजमाई से गुजरेंगे जो आपको टेस्ट लिया जाएगा, आप उस काबिल हैं कि नहीं है। यहाँ की तो आजमाइश सब झूठी है ना, यहाँ पे तो आप किसी टीचर की टीसियाँ लगाते रहे वो वैसे पास कर देगा आपको अच्छे नंबर के अंदर, आपके अब्बू यहाँ पे केरल में आप जाके उनसे सिफारिश करवा लें वो आपको इस तरह आराम से पास कर देंगे, इधर तो बहुत आप एडवांटेज ले सकते हैं ना, यहाँ तो बहुत दो नंबरियाँ हैं, करप्शन दो नंबरियाँ, हर किस्म की चीज़ चलती है। तो उधर अल्लाह ताला की जो बात हो रही है अल्लाह ताला के मामले के अंदर, वो आजमाइश जो है वो तो किसी किस्म का उसके अंदर सवाल ही नहीं पैदा होता कि कोई फरिश्ता कोई चीज़ आपकी हेल्प कर सकेगी। तो अल्लाह ताला पहले आजमाएगा उसे कि ये क्लेम करता है कि जो क्लेम हो रहा है इसका ये वो पक्का है कि नहीं है। थोड़ा छोटा था मैं, इतनी बहुत बड़ी वेज की बात नहीं है, पेशावर एक दफ़ा गए थे, वहाँ पर एक शॉपकीपर के पास गए थे तो अब्बू ने उससे पूछा, एक डॉक्टर नहीं होता प्लग डॉक्टर होता है, उसने कहा ये बहुत अच्छा है फलाना ये और ये अनब्रेकेबल है, तो अब्बू ने पूछा था कि अगर ब्रेक कर गया तो, उसने उसी वक्त पूरे ज़ोर से उठा के ज़मीन पर मारा, ठा करके आवाज़ आई और उसने उठा के दिखाया, देखें ब्रेक हुआ कि नहीं हुआ, ठीक सलामत रहा था वो, नहीं ब्रेक हुआ था। ये होता है प्रूफ उस चीज़ का, क्लेम क्या हो रहा था कि ये अनब्रेकेबल है, उसने आपको उसी वक्त डेमो करके दिखा दिया कि ये देखो ये ब्रेक हुआ, ज़ोर से ठा करके ज़मीन पे मारा था उसने, न वो नहीं ब्रेक हुआ। बस यही मामला अल्लाह ताला के बंदों का भी है, जिसका क्लेम हो गया कि अल्लाह मैंने आप पे तवक्कुल किया, अब अल्लाह ताला उसको ठा करके आजमाएंगे ज़रूर कि क्या वाकई मेरे पर तवक्कुल करते, कब पता लगेगा, मुश्किल में पता लगेगा ना, जब कुछ सिनेरियो ऐसा बनेगा तब पता लगेगा ना कि तवक्कुल था या नहीं था इसका अल्लाह के ऊपर, तो वो सिनेरियो बनना ज़रूरी है, वो बनेगा सिनेरियो, ज़रूर बनेगा, उस सिनेरियो के बगैर इंसान को वो मर्तबा और दर्जा नहीं मिल सकेगा। तो ये चीज़ अपने जहनों में होनी चाहिए कि जो बंदा जितना क्लेम करेगा कि मैं अल्लाह ताला का फर्मा बदार हूँ, अल्लाह ताला उसको उतना ही ज़्यादा टेस्ट करके देखेगा कि ये फर्मा बदार है या नहीं है। कुछ अहदीस और कुछ आयात कुरान की वो कवर करनी है साथ साथ। तवक्कल जो है, आपने जो कुछ भी प्लान आउट किया था कि मैंने यूं करना है, इस तरह करना है, अब ये होगा वो होगा, उसके अंदर एक चीज़ का इजाफा होना बहुत ज़रूरी है। वो चंद आयात पहले, एक दो क्लासेस पहले भी उसका जिक्र हुआ था, तब ज़्यादा डिटेल में बता दिया था, मैं सिर्फ ब्रीफली टच करूँगा। वो क्या था कि इंशाल्लाह ज़रूर कहना, आपके जहन के अंदर ये चीज़ ज़रूर होनी चाहिए कि मैंने फुल तैयारी की है, हर लिहाज से ये काम मैंने करना ही करना है, انشاءاللہ اگر اللہ نے چاہا تو, اگر اللہ تعالیٰ نے کوئی اور سبب بنا دیا اس کا, کوئی اور کچھ نکل آیا تو عین ممکن ہے. اور میں نے اس کی اگزامپل کیا دی تھی آپ کو, کوئی اور تھرڈ فورتھ گریڈ کی اگزامپل نہیں, فرسٹ کلاس اگزامپل رسول اللہ صلی اللہ علیہ وسلم کی اپنی حیات میں کیا ہوا تھا کہ مشرکین مکہ جب وہ آپ صلی اللہ علیہ وسلم کی باتوں کا, آیات کا جواب نہیں دے پا رہے تھے, مذاق اڑانا, بےزتی کرنے کی کوشش کرنا وہ ایک الگ بات تھی, لیکن وہ جو چیلنج قرآن کی آیات کے اندر تھا اس کا جواب نہیں دے پا رہے تھے. انہوں نے کہا ہم کیا کریں اب. انہوں نے رابطہ کیا کہ یہودیوں سے آ کے معلوم کرتے ہیں جو مدینہ اور خیبر ان علاقوں میں بستے ہیں, کیونکہ وہ علم والے لوگ ہیں, ان کے انبیاء آیا کرتے تھے, ان سے جا کے معلوم کرتے ہیں کہ صحیح نبی کا کوئی کلیم اگر کر رہا ہے بندہ, کیا کوئی سوال بتاؤ جو ہم ٹیسٹ کر سکیں جا کے. انہوں نے یہ سوال سکھائے, تین سوال سکھائے تھے انہیں, روح کیا ہے, ذوالقرنین کون تھے, اصحاب کہف کا کیا معاملہ تھا. وہ آ کے انہوں نے آپ صلی اللہ علیہ وسلم سے آ کے کہا یہ تین چیزوں کا آپ بتا دیں ہمیں, ہم آپ کو مان لیں گے آپ اللہ کے رسول ہیں. رسول اللہ صلی اللہ علیہ وسلم نے ان کو یہ کہہ دیا ٹھیک ہے میں تمہیں کل بتا دوں گا. اب آپ صلی اللہ علیہ وسلم توکل کس کے اوپر کر رہے تھے؟ اللہ کے اوپر ہی کر رہے تھے توکل کہ اللہ تعالیٰ ہی مجھے بتائیں گے کل. لیکن آپ صلی اللہ علیہ وسلم صرف انشاءاللہ نہیں کہا تھا کہ ٹھیک ہے میں تمہیں کل بتا دوں گا, تمہارا جو چیلنج ہے نا وہ قبول کل ہو جائے گا. وہ دن گزر گیا, کوئی آپ صلی اللہ علیہ وسلم نہیں بتا پائے. وہ لوگ پہلے تو ڈرتے رہے کہ یہ تو جواب دے دیا تو ہماری تو بولتی بند ہو جائے گی, کوئی جواب نہیں آیا. اب وہ آہستہ کر کے خوش ہونا شروع ہو گئے. پھر اور دن, پھر کوئی نہیں آیا. ہفتہ گزر گیا, اتنے دن گزرنے کے بعد جا کے جب اتنی امبیرسمنٹ سے آپ صلی اللہ علیہ وسلم گزرے ہوں گے, تب جا کے بالآخر اللہ تعالیٰ نے وہ آیات اتار دیں. سورہ کہف کے اندر ان کا ذکر آتا ہے, اور روح کا جو ذکر ہے اس کو چھوڑتے ہوئے صرف روح کا جواب سورہ بنی اسرائیل کے اندر ہے, باقی جو سوالوں کے جواب سورہ کہف کے اندر. اللہ تعالیٰ نے کہہ دیا ام حسبت ان اصحاب الکہف والرقیم کانوا من آیاتنا عجبا, کیا تم لوگوں نے تصور کیا تھا کہ اصحاب کہف اور ان کے ساتھ جو معاملہ تھا یہ بہت عجیب سا ہمارا واقعہ تھا. جواب دیا تو صحیح جواب دیا کہ اس کے بعد وہ لاجواب ہو گئے تھے, لیکن اس چیز کو کس طرح سکھایا رسول اللہ علیہ وسلم کو اتنی امبیرسمنٹ سے گزار کے, اور یہ کہہ دیا ولا تقولن لشیئن انی فاعل ذلک غدا, اے نبی صلی اللہ علیہ وسلم ہرگز آپ کبھی یہ نہ کہنا کہ میں فلانا کام کل کروں گا, الا ان یشاء اللہ, مگر یہ کہ ضرور ایڈ کرنا آج کے بعد سے کہ اگر اللہ نے چاہا تو. حالانکہ اللہ تعالیٰ اگر چاہتے تو اسی وقت جواب بھی دے دیتے آپ صلی اللہ علیہ وسلم کو, اور ساتھ یہ آیت بھی دے دیتے, تو آپ صلی اللہ علیہ وسلم نے لازماً فالو کرنا تھا نا, لازماً کہنا تھا آپ صلی اللہ علیہ وسلم نے. لیکن اللہ تعالیٰ نے کس طرح اپنے رسول کو بھی اس طرح ہی سکھایا. اب توکل جو ہے اس کے اندر حائل جو چیزیں ہوتی ہیں ان کے اندر ایک چیز ہوتی ہے جو بدشگونی ہوتی ہے, برا شگن کرنا. ہمارا سارا قبلے کا رخ جو ہے وہ اللہ تعالیٰ کے ساتھ ہونا چاہیے, صرف نماز کے وقت نہیں, ہر وقت ہر چیز میں اللہ تعالیٰ کی طرف ہمارا رخ ہونا چاہیے. وہ میں نے آپ کو ایک بات سمجھائی تھی, ہر ڈیسیجن کے وقت, زندگی کے ہر موقع کے اوپر آپ یہ سمجھ لیں کہ ہر فیصلے کے اندر جو آپ کا اف ہوگا نا کہ اگر میں یہ کروں, اس کے ساتھ اینڈ آپریٹر کے ساتھ آپ نے یہ ضرور ڈالنا ہے کہ اللہ تعالیٰ کو منظور ہے کہ نہیں ہے, اور اللہ تعالیٰ اس سے راضی ہوں گے کہ نہیں ہوں گے. اور توکل ہر چیز اللہ کے اوپر ہونی چاہیے آپ کی. اگر آپ نیک کام بھی کر رہے ہیں نا اللہ تعالیٰ کی راہ کے اندر, آپ نے ایون ڈونیشن بھی اس کے لیے جمع کرنی ہے, اپنے لیے نہیں کسی اور کام کے لیے بھی, تو لوگوں کے مال کے اوپر توکل نہیں ہونا چاہیے آپ کا کہ جب تک لوگ پیسے نہیں دیں گے تب تک کام نہیں ہوگا. وہ اگر اللہ تعالیٰ چاہے تو اللہ تعالیٰ اس کے راستے کھول دے گا, ورنہ اللہ تعالیٰ کسی اور ذریعے سے بھی اس چیز کو پورا کر سکتا ہے. اس توکل کے اندر جو حائل ہوتی ہیں چیزیں وہ ہوتی ہیں برے شگن. مثلا کیا برا شگن ہوتا ہے؟ سفر کے مہینے کے بارے میں برا شگن ہوتا ہے. اس مہینے میں کیا ہوتا ہے؟ آفتیں اترتی ہیں آسمان سے, برائیں اترتی ہیں. حالانکہ رسول اللہ صلی اللہ علیہ وسلم نے واضح طور پہ حدیث میں کہا ہوا ہے کہ سفر کے مہینے میں کوئی بری چیز نہیں اترتی آسمان سے, لیکن پھر بھی ہم لوگ سفر کے مہینے کے اندر برا شگن کرتے ہیں. جمعرات کو برا شگن کیا جاتا ہے, فلانا اگر عمل ہوگا تو اس کے بعد یہ, اگر فلانی چیز ہوئی تھی تو یہ چیز برے شگن. آپ کہیں چل کے جا رہے تھے, بلی گزر گئی کا راستے سے کالی, تو یہ برا شگن ہو گیا. ٹوٹا ہوا شیشہ برا شگن ہو گیا. دودھ کا گلاس گر گیا, یہ برا شگن ہو گیا. شادی ہوئی ہے, دلہن گھر میں آئی ہے, مہندی لگائیں گے ہاتھ میں, اگر اس کی مہندی کا رنگ نہیں چڑھا تو یہ بری ثابت ہوگی ساس کے لیے. ہمارے اس طرح بھی ہوتا ہے کہ کسی کے ساتھ بات طے ہوئی, کچھ ہو گیا, اس گھر پہ کوئی مصیبت آ گئی, یہ اس کی وجہ سے ہوا تھا. کوئی اگر عورت جو ہے اگر کسی کی طلاق ہوئی ہو تو اس کو آپ دیکھیں فیملیز کے اندر کیا کرتے ہیں, جو نئی لڑکی جس کی شادی ہوتی ہے اس کو اس سے دور رکھتے ہیں کہ اس کا سایہ اس پہ نہ پڑ جائے. نہیں, ایسا ہوتا کہ نہیں ہوتا؟ جس کے ہاں اولاد نہیں ہوتی, یا جس کے ہاں اولاد میں صرف بیٹیاں ہوتی ہیں, یا جس کے ہاں اولاد ہوتی ہے لیکن ڈیتھ ہو جاتی ہے بچوں کی, یا بیفور برتھ ہی بچوں کی ڈیتھ ہو جاتی ہے, उसको भी ऐसी लड़कियों से दूर रखते हैं कि जो अभी एक्सपेक्ट करने लगी हैं या एक्सपेक्ट कर रही हैं कि मनहूस का साया ना पड़े उसके ऊपर। ये क्या चीज़ें हैं, ये जाहिलियत है। ये किसी का साया पड़ना, ये मतलब कि इसका क्या ताल्लुक है? ये तो तमाम चीज़ें जाहिलियत हैं। और सिर्फ गुनाह नहीं है, ये शिर्क है। क्योंकि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अबू दाऊद की किताब तिब की सही हदीस में है, अब्दुल्ला बिन मसूद रज़ी अल्लाह तआला से रवायत है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, बदशगुनी शिर्क है, बदशगुनी शिर्क है, बदशगुनी शिर्क है, तीन दफ़ा फरमाया। इसके अलावा अगर कोई और भी एग्जांपल्स हैं बदशगुनी से रिलेटेड, वो तमाम चीज़ें कवर होंगी इसके अंदर। फिर तवक्कल के अंदर लोग क्या करते हैं कि हमने एक काम करना है फलाना, पता नहीं इसके साथ गुड लक फॉलो करेगी या बैड लक फॉलो करेगी, तो लोग क्या करते हैं फॉर्चून टेलर के पास जाएंगे या स्टार क्या कहता है आपका, और चीज़ों का सहारा पकड़ने की कोशिश करेंगे। आपके हाथों की लकीरें क्या कहती हैं, इस बारे में क्या ख्याल है, आज की डेट जो है उसके बारे में क्या ख्याल है उसका, इन तमाम चीज़ों के ऊपर, चाहे वो आजकल की मॉडर्न कोई फेसबुक के ऊपर इस तरह की कोई टूल्स अवेलेबल हैं जहाँ से लक फाइंड आउट की जा सकती है, या अभी तक अगर छोटे बाजारों के अंदर अभी तक उस तरह तोता लेके बैठे होते हैं और वो किस्मत का मालूम करके बताते हैं। फ़र्क क्या हो गया? वो बड़ा कोई मॉडर्न किसी की लैंग्वेज में डेवलप किया होगा और बड़ा अच्छा यूआई अच्छा होगा उसका, यहाँ पे बेचारा है वही तोता है अभी तक। लेकिन उसकी हकीकत क्या है? हकीकत तो वही हुई ना। तो रसूल सल्लम ने फरमाया, सही मुस्लिम की हदीस है किताब सलाम के अंदर, सफ़िया रज़ी अल्लाह ताला अन्हा से रवायत है कि रसूल सल्लम ने फरमाया, जो कोई किसी भी फॉर्चून टेलर के पास गया किसी भी चीज़ के बारे में मालूम करने के लिए, वैसे गया, तो अल्लाह ताला उसकी अगली 40 दिन की नमाज़ें कबूल नहीं करेंगे। इस कदर सख्ती है अल्लाह ताला की तरफ से कि अल्लाह ताला उसकी 40 दिन की नमाज़ें कबूल नहीं करेंगे। अगर आपने SMS करके या कहीं सब्सक्राइब किया हुआ है कि आज की डे का आपका स्टार क्या कहता है, आपने सिर्फ वो पढ़ लिया, तो अल्लाह ताला 40 दिन तक नमाज़ें कबूल नहीं करेंगे। वैसे ही दोस्तों को अगर आउट ऑफ क्यूरियोसिटी दिखा दिया, देखो मेरे हाथ की लकीर क्या कह रही है, तो अल्लाह ताला 40 दिन तक की नमाज़ें कबूल नहीं करेंगे। और सोच लें कि अगर उस दौरान मौत आ गई तो किस किस हाल में मौत होगी, कि अल्लाह ताला कितने नाराज़ थे। अबू दाऊद, तिर्मिज़ी, इब्ने माजा, इन तीनों के अंदर ये हदीस हसन दर्जे की है। अबू हुरैरा रज़ी अल्लाह ताला से रवायत है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो शख्स किसी काहन के पास, ये फॉर्चून टेलर्स होते हैं, किसी ऐसे बंदे के पास गया, कोई जादूगर भी हो सकता है, कोई बंदा जो मुस्तकबिल के हाल का क्लेम कर रहा था, के पास गया कि कोई गैब की खबर जानने की कोशिश करे, और उस बात का यकीन कर लिया। पहले में था कि सिर्फ गया, यकीन किया नहीं कि और बात है, लेकिन सिर्फ पूछने के ऊपर इतनी नाराज़गी थी कि 40 दिन की नमाज़ें कबूल ही होंगी। अगर गया और यकीन कर लिया उनमें से किसी एक बात के ऊपर भी, तो रसूल अल्लाह ने फरमाया, उसने कुफर किया उस चीज़ का जो मोहम्मद के ऊपर नाजिल हुई थी, दीन इस्लाम जो था उसका कुफर किया उसने। मुस्नद अहमद की सही हदीस है कि रसूल सल्लम के पास एक ग्रोह आया लोगों का बैत लेने के लिए, मुसलमान हुए थे तो बैत लेने, बैत के लिए लोग आए थे, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने एक को छोड़ के बाकी 9 लोगों से बैत कबूल कर ली, एक शख्स जो था उसकी बैत कबूल नहीं की। तो रसूल सल्लम से पूछा गया कि आपने इस शख्स को क्यों छोड़ दिया, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इस शख्स ने तावीज़ पहना हुआ है। उस आदमी ने अंदर गिरबान में हाथ डाल के तावीज़ निकाला और उसको काट दिया, तोड़ दिया। अगर कागज़ का होगा तो काट दिया होगा उसे, पत्थर वगैरह का होगा तो तोड़ना पड़ता है उसे। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उससे फिर बैत ले ली उसके बाद तावीज़ तोड़ने के बाद, और ये फरमाया, मन अल्लाह का तमीमतन फ़कत अशरक, जिस किसी ने तावीज़ पहने और लटकाए उसने शिर्क किया। तवक्कल जो है वो अल्लाह पे नहीं कर रहा, तवक्कल वो उस तावीज़ के ऊपर कर रहा है, ये तावीज़ मुझे बचाएगा किसी मुसीबत से। ये हदीस मैंने जब भी सुनाई है ना, ये वाली, स्टूडेंट्स में से अक्सर जो हैं उन्होंने इस बात के ऊपर ना, जारी बात है मेरे फेस पे तो नहीं कहते, लेकिन पीछे पीछे ना ये बात तो नहीं गलत है, तावीज़ पहना गलत नहीं है, ये फलाना ये वो है, तो मैंने हमेशा फिर बाद में जिसके थ्रू मुझे पता लगता मैं ये आगे से कहता था, आप उनको जाके ये बताएं, मैं खुद तावीज़ पहना करता था। जब ये बात पता लगी है तो तावीज़ पहनने छोड़े हैं, ठीक है। तो बात ये नहीं है कि आपके बड़ों ने आपको क्या सिखाया था या आप लोगों को, आप लोगों के फैमिली कल्चर क्या है आपका, वो तमाम चीज़ें गलत हैं। आपके जहन में सिर्फ ये होना चाहिए कि अल्लाह और अल्लाह के रसूल की बात के अलावा बाकी तमाम चीज़ें मैं अल्टर कर सकता हूँ। इब्ने माजा की हदीस है, दर्जे के अतबार से ज़ईफ़ हदीस है। इमरान बिन हुसैन रज़ी अल्लाह तआला से रवायत है कि रसूल सल्लल्लाहु अलैहि वसल्लम
نے ایک بندے کے ہاتھ میں پیتل کا ایک حلقہ دیکھا، یہی جو رنگ ٹائپ اور تعویذ ٹائپ چیزیں ہوتی ہیں، آپ صلی اللہ علیہ وسلم نے پوچھا یہ کیا ہے؟ اس نے فرمایا یہ ایک بیماری ہے واہنہ، اس سے مجھے شفا دینے کے لیے ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا اس کو اتار دو، یہ تمہاری بیماری میں کمی نہیں، تمہاری کمزوری میں اضافہ کرے گا. کس کمزوری کی بات ہو رہی ہے؟ عقیدہ تمہارا کمزور ہو رہا ہے، اس سے تمہارا توکل اللہ تعالیٰ کے اوپر نہیں ہو رہا. تو یہ جو کہ فلانا اگر کڑا پہنیں گے، جیسا کاپر کے کڑے اکثر میڈیکل اسٹورس پہ ملتے ہیں، یہ پہنے تو آپ کی ہڈیوں کے علاج ہوگا یا فلانی چیز ہوگی. یا لوگوں کا میں دیکھا ہوں انگوٹھیاں پہنتے ہیں، فلانے پتھر کی انگوٹھی ہوتی ہے، یہ فلانا پتھر آپ کے لیے زیادہ موضوع ہے. بندے بھی پہنتے ہیں، عورتیں بھی پہنتی ہیں، اور رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ اس کو افیلیٹ کرتے ہیں. حالانکہ رسول اللہ صلی اللہ علیہ وسلم نے بہت ابتدا میں اسلام کے شروع میں سونے کی رنگ پہنا کرتے تھے آپ صلی اللہ علیہ وسلم، پھر بعد میں آپ صلی اللہ علیہ وسلم نے اس کو چھوڑ دیا اور اللہ تعالیٰ کی طرف سے حرمت آ گئی تو آپ صلی اللہ علیہ وسلم نے کہہ دیا کہ مردوں کے اوپر حرام ہے سونا پہننا. پھر آپ صلی اللہ علیہ وسلم نے ایک چاندی کی رنگ بنوائی تھی جس کے اوپر اللہ رسول محمد لکھا ہوا تھا، جو ان کی مہر تھی. وہ اصل میں کیا تھا؟ وہ مہر تھا، وہ فار وہ نہیں تھا، زینت کے لیے نہیں پہنا کرتے تھے، وہ اپنے ساتھ لے کے پھرتے تھے کہ یہ مہر ہے، اور وہ یہ بھی کہ پہنا کرتے تھے اسے، وہ مہر کے لیے رکھا ہوا تھا اسے، وہ پتھر نہیں تھا کہ وہ پتھر کے حساب سے وہ کیا جائے. ایک حدیث میں یہ بھی الفاظ آتے ہیں کہ وہ چاندی کا رنگ تھی اور حبشی پتھر تھا اس کے اوپر، حبشی رنگ کے حساب سے بھی ہوتا ہے، بلیک سٹون ہے وہ، لیکن اصل چیز وہ مہر تھی. ورنہ تو یہ تو اسلام کے اپوزٹ بات ہو جائے گی کہ آپ نے یہ پتھر میرا گڈ لک کا پتھر ہوا، یا یہ نمبر میرے لیے گڈ لک کا نمبر ہے، وہ تمام چیزیں تو آف کورس غلط ہو جائیں گی. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، یہ سلسلات حدیث صحیحہ کے اندر یہ حدیث ہے، آپ صلی اللہ علیہ وسلم نے فرمایا ہوئے بے شک دم، جھاڑ، گندے، تعویذ، جادو کی چیزیں اور ہوپ کی چیزیں، یہ چارمز ہوتے ہیں، وہ اتنے یہ تعویذ استعمال کریں یا پانی میں یہ ڈالیں، محبوب اتنے عرصے میں آپ کے قدموں میں، آپ صلی اللہ علیہ وسلم نے فرمایا یہ تمام چیزیں شرک ہیں. اس کا مطلب یہ تب بھی اتنے خوار لوگ ہویا کرتے تھے، اس زمانے میں لوگ اتنے خوار ہوتے تھے کہ یہ محبوب جو ہے نا کس طرح سے پھنسائیں. رسول اللہ صلی اللہ علیہ وسلم کی انفیکٹ ایک بد دعا ہے، مسند احمد کے اندر اور حاکم کے اندر ایک حدیث ہے، درجے کے اعتبار سے ضعیف حدیث ہے، بد دعا ہے رسول اللہ صلی اللہ علیہ وسلم کی کہ جو شخص تعویذ لٹکائے اللہ تعالیٰ اس کا مقصد کبھی بھی پورا نہ کرے، اس کی مراد کبھی بھی پوری نہ ہو. لکیریں کھینچنا، ان کے بارے میں بھی آپ صلی اللہ علیہ وسلم نے اس کو اسی میں ہی کاؤنٹ کیا ہے. حجر اسود کے بارے میں کلیریفیکیشن دے دوں کہ حالانکہ یہ جو پتھر پہنتے ہیں انگوٹھیوں کے اندر، یہ تو دنیا کے پتھر ہیں نا. حجر اسود کے بارے میں تو رسول اللہ صلی اللہ علیہ وسلم کی واضح حدیث، صحیح حدیث کے اندر ہے کہ یہ جنت کا پتھر ہے، لیکن اس کے بارے میں بخاری کے اندر حدیث ہے کہ عمر بن خطاب رضی اللہ تعالیٰ نے کیا فرمایا تھا حجر اسود کو مخاطب کرتے ہوئے کہ تم ایک پتھر ہو، تمہاری اس سے بڑھ کے کوئی حیثیت نہیں ہے، نہ تم مجھے نفع دے سکتے ہو نہ تم مجھے نقصان دے سکتے ہو، اور اگر میں نے اللہ کے رسول صلی اللہ علیہ وسلم کو تمہیں بوسہ دیتے ہوئے نہ دیکھا ہوتا تو میں تمہیں کبھی بھی بوسہ نہ دیتا. یعنی کہ حضرت عمر نے اور ہم سب بھی صرف اور صرف اس کو رسول صلی اللہ علیہ وسلم کی سنت سمجھ کے بوسہ دینا ہے، یہ سمجھ کے نہیں کہ یہ میں بچوا دے گا یا گناہ معاف ہوں گے. یہ اسلام ہے، یہ ہندو مت نہیں ہے کہ پانی میں ڈبکی ماری تو آپ بس بخش گئے. اور مسلمانوں کے اندر بھی آپ کو پتہ ہے یہ بھشتی دروازہ جو ہے پاکستان کے اندر ہی، اس میں سے جو گزر گیا تو وہ جنت میں انٹری مل جائے گی اسے. اس موضوع کے اوپر میں بعد میں آؤں گا، تو ٹائم ذرا شارٹ ہو گیا ہے. ان تمام چیزوں کو سمرائز کرتے ہوئے جادو کے جو لیکچرز تھے ان کے اندر بھی ان آیات کو ذکر کیا تھا، اس کے اندر ٹائم زیادہ تھا اس لیے زیادہ میں نے آرام سے فریلی ایکسپلین کر پایا تھا. آخر میں ایک حدیث رسول اللہ صلی اللہ علیہ وسلم کی وہ آپ کو سنا دوں جو ابن ماجہ کے اندر ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا اے مسلمانوں، اگر تم لوگ اللہ کے اوپر توکل کر بیٹھو، جیسا توکل کرنا چاہیے، صرف اللہ تعالیٰ کا سہارا پکڑو، تو اللہ تعالیٰ تمہیں اس طرح پرووائڈ کرے گا جس طرح پرندوں کو کرتا ہے. صبح پرندے جب اپنے گھونسلوں سے نکلتے ہیں تو کیا ہوتا ہے ان کے ہاتھ میں؟ کچھ ہوتا ہے؟ خالی پیٹ، بھوکے، کچھ بھی نہیں ہوتا ان کے پاس. اور شام کو سب کے سب جو ہوتے ہیں وہ بھر کے آتے ہیں، پیٹ بھرا ہوا ہوتا ہے، اپنے بچوں کو بھی اگر گھونسلوں میں ان کو بھی کھلا دیتے ہیں، بھوکے نہیں مرتے. اے مسلمانوں، اگر تم اللہ کے اوپر اس طرح توکل کرو جس طرح توکل کرنا چاہیے، تو اللہ تعالیٰ تمہیں اسی طرح ہی سب کچھ پرووائڈ کرتے گا جس طرح کے پرندوں کو پرووائڈ کرتا ہے اللہ تعالیٰ. خالی ہاتھ ہوتے ہیں، کچھ سٹوریج نہیں کرتے اپنے پاس کہ برے وقت کے لیے سنبھال کے رکھا ہوا ہے میں نے، کوئی مصیبت آ سکتی ہے انشورنس کروا لی جائے، فلانی چیز کر لی ہے، فلانے اپنے آپ کو سیو کرنے کی کوشش کی ہے. ان کا ڈیلی اللہ کے اوپر توکل ہوتا ہے اور ڈیلی اللہ تعالیٰ ان کو پرووائڈ کرتا ہے. سبحانک اللہم وبحمدک، نشہد ان لا الہ الا انت، نستغفرک ونتوب الیک.